نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد. جن حضرات کو حرمین شریفین کی حاضری کی سعادت نصیب ہوتی ہے یہ اللہ تعالی شانہ کی طرف سے بہت بڑی نعمت ہے، بہت بڑی نعمت. اس خطے میں اللہ ہمیں پہنچا دے، بہت بڑی نعمت. اللہ تعالی شانہ یہ بہت بڑی نعمت دیتے ہیں اور بار بار دیتے ہیں، بالخصوص جو لوگ برطانیہ وغیرہ ملکوں میں رہتے ہیں، ان کی روزی میں برکت ہوتی ہے اور اللہ دل میں جذبہ پیدا فرماتے ہیں تو جاتے ہیں، اور جانا بھی چاہیے. مگر ایک کمی اور کوتاہی تقریباً ہر جانے والے میں پائی جاتی ہے، اور وہ یہ ہے کہ حرمین شریفین جانے کا مقصد کیا ہے اور وہاں جا کر قیام کس طرح کرنا چاہیے، کیا کیا کرنا چاہیے، اس سے کلی طور پر ناواقف ہوتے ہیں. اللہ اپنے لطف و کرم سے کسی کے لاکھوں گناہ سے نظر انداز کر لے اور ایک چھوٹی سی نیکی قبول فرما لے، یہ اس کو اختیار ہے. مگر ہم اس کے مکلف ہیں کہ ہم اس بات کا پورا اہتمام کریں کہ ہم سے کوئی بھی غلطی نہ ہو، اس لیے کہ مجھے اور آپ کو پتہ نہیں ہے کہ قیامت کے دن اللہ تعالی شانہ ہمارے ساتھ عدل کا معاملہ فرمائیں گے یا فضل کا. عدل کا معاملہ کا کیا مطلب؟ اچھی طرح سے حساب کریں گے. اور فضل کا مطلب یہ ہے کہ گناہوں کو معاف کر کے جنت میں داخل کر دیں گے. اگر مجھے اور آپ کو یقین ہو جاتا، معلوم ہو جاتا کہ اللہ تعالیٰ کا فضل والا معاملہ ہونے والا ہے تو چلو بھائی، لیکن ہمیں پتہ نہیں ہے کہ عدل ہوگا یا فضل. ہو سکتا ہے کہ اس مجمع میں جتنے لوگ بیٹھے ہوئے ہیں سب کے ساتھ اللہ فضل کا معاملہ فرما لے اور میرے بارے میں یہ فیصلہ کرے کہ سلیم کے ساتھ عدل کا معاملہ ہوگا. حساب کرو اعتکاف کے بارے میں کہ 10 دن کیسے گزارے تھے. تو فضل کا معاملہ ہے، عدل کا پتہ نہیں ہے، ہمیں پتہ نہیں ہے. ایک جگہ پر پولیس کھڑی رہتی ہے اور وہ سپیڈ کو چیک کرتی ہے، اور کوئی سپیڈنگ کرتا ہے تو 300 پاؤنڈ کی فائن لگ جاتی ہے. ایک شخص نے آپ کو آ کر کے کہا کہ آج تو میں وہاں سے سپیڈنگ کر رہا تھا مگر پولیس بہت اچھا تھا، مجھے چھوڑ دیا. دوسرے نے آ کر کے کہا کہ آج میں وہاں سے جا رہا تھا مگر پولیس اچھا تھا، مجھے چھوڑ دیا. تیسرے نے آ کر کہا کہ میں آج وہاں سے جا رہا تھا، پولیس اچھا تھا، چھوڑ دیا. اب آپ کو جانے کی وہاں سے نوبت آئی. تو ان 3 کے ساتھ جو فضل کا معاملہ ہوا ہے اس کا خیال کر کے آپ سپیڈنگ نہیں کریں گے، اس لیے کہ آپ کو ڈر لگے گا کہ ان 3 کے ساتھ تو فضل کا معاملہ ہے، اگر ہمارے ساتھ کہیں عدل کا معاملہ ہو گیا تو مشکل سے تو ہفتے میں کام کرنے کے بعد 300 جیب میں آتے ہیں، وہ 300 کے 300 یوں ہی چلے جائیں گے. کسی کے ساتھ فضل کا معاملہ دیکھ کر، کسی کے ساتھ فضل کا معاملہ دیکھ کر غرور میں مبتلا ہو کر ہمیں جان بوجھ کر وہ غلطی نہیں کرنی چاہیے. ہمارے بس میں جتنا ہے وہ ہمیں کرنا چاہیے، اور اس کے بعد پھر اللہ کے فضل پر نظر رکھنی چاہیے. یہ نہیں کہ ہم کریں کچھ نہیں اور پھر کہیں اللہ فضل فرمائے گا. ایک شخص چاہتا ہے کہ کھیتی میں پیداوار ہو، ہل نہیں چلاتا، زمین کو صاف نہیں کرتا، زمین سے پتھر نہیں نکالتا، خودرو گھاس کو نہیں نکالتا، اس میں بیج نہیں ڈالتا، اس میں پانی نہیں ڈالتا، اور گاؤں والے سارے محنت کر رہے ہیں اور یہ اپنی کھیتی میں کچھ نہیں کرتا، اور کہتا ہے کہ اللہ فضل کرے گا، بڑا فضل و کرم والا ہے وہ, تو سب کہیں گے کہ یہ غرور میں ہے, دھوکے میں پڑا ہوا ہے. ہم محنت کرے کام کرے, اور محنت اور کام کرنے کے بعد پھر اللہ کے حوالے کرے کہ انشاءاللہ فضل کا معاملہ ہوگا اور پیداوار ہوگی. یہ جو اللہ کے ساتھ امید رکھنے کے لیے کہا جاتا ہے اس کا معنی یہ ہے کہ انسان کے بس میں جتنا ہے انسان وہ کرے, اور کرنے کے بعد پھر اللہ تعالی شانہ کے حوالے کر دے. تو حرمین شریفین کے سلسلے میں میں یہ عرض کر رہا تھا کہ مجھے آپ کو یہ حق نہیں ہے کہ کسی کو غلطیاں کرتے ہوئے دیکھ کر ہم یہ کہیں کہ اللہ کے یہاں مقبول نہیں ہے. وہ جو کام وہ کر رہا ہے وہ غلط ہے. رہی بات یہ کہ اللہ کے یہاں پکڑا جائے گا یا چھوٹ جائے گا وہ تو اللہ جانے, اس کے ہم ذمہ دار نہیں ہیں, مگر جو کام کر رہا ہے وہ غلط. تو حرمین شریفین جانے کی سعادت نصیب ہوتی ہے تو میرے بھائیوں وہاں کے آداب سیکھو, کیوں جا رہے ہیں مقصد کو سمجھو کہ حرمین شریفین کیوں جایا جاتا ہے, اور وہاں جانے کے آداب کیا ہے, وہاں گناہ کرنے کا وبال کیا ہے, وہاں جا کر کے اگر کوئی اس نعمت کی ناقدری کرتا ہے تو کیا ہوتا ہے, یہ سب سیکھ کر جانا چاہیے. یہ حرمین شریفین پر سے حضرت مفتی صاحب سے ہماری وہاں ملاقات ہوئی تھی تو اس پر سے میں نے یہ عرض کر دیا, اس لیے کہ آج کل جو ہے آج کل لوگ جاتے ہیں حرمین شریفین, مگر حرمین شریفین میں وقت بہت کم گزارتے ہیں. ہوٹلوں میں پڑے رہتے ہیں, بازاروں میں گھومتے رہتے ہیں, بجائے اس کے کہ اللہ تعالی شانہ کے گھر کے ارد گرد چکر لگاتے ہیں جسے طواف کہتے ہیں, وہ دکانوں کے چکر میں پڑے رہتے ہیں. لوگوں کا عام معمول یہ ہو گیا ہے, عام معمول لوگوں کا یعنی یہ ان لوگوں کا جو کچھ اہتمام کرتے ہیں, عام معمول یہ ہو گیا ہے کہ تہجد کی نماز کے لیے حرمین شریفین میں چلے جاتے ہیں. عام معمول کے تہجد کی نماز پڑھنی چاہیے حرم شریف میں جا کے, وہاں جا کے تہجد پڑھتے ہیں تہجد, اور اللہ تعالی شانہ سے بات کرنے کا تو رواج ختم ہی ہو گیا ہے کہ ہاتھ اٹھا کر کے کچھ بات چیت کریں, روئے دھوئیں, اللہ سے مانگے. تو تہجد پڑھتے ہیں, تہجد پڑھ کر سرسری دعا کر لیتے ہیں, فجر کی نماز پڑھ لی, اور فجر کی نماز پڑھ کر سیدھے اب ہوٹل کی طرف. اس لیے کہ آج کل وہاں نظام یہ ہو گیا ہے کہ ہر ہوٹل میں بریکفاسٹ دیا جاتا ہے, تو کہیں وہ چھوٹ نہ جاوے ہمارا بریکفاسٹ, سیدھے بریکفاسٹ کی طرف. اور بریکفاسٹ سے فارغ ہونے کے بعد پھر ظہر تک حرم شریف کی طرف رخ نہیں کرتے. کتنے گھنٹے ہو گئے وہ سوچیے, حرم شریف میں کتنا وقت گزرا اور ہوٹل میں کتنا گزر رہا ہے سوچیے. اور ہمارے زمانے میں تو حرم شریف میں اتنا آرام ہے, اتنا آرام ہے, حرم شریف کے بالکل قریب بیت الخلا, صاف ستھرے, ذرا استنجا کا تقاضا ہوا اس میں چلے گئے, پھر وضو کر کے واپس, ایئر کنڈیشن, گرمی کا نام و نشان نہیں. اب ظہر تک جو ہے یہاں پڑے رہیں گے, ظہر کی نماز کے لیے گئے فوراً باہر, اس لیے کہ کھانے کا وقت ہے. اب عصر تک پڑے رہیں گے, عصر کے لیے گئے فوراً باہر, مغرب میں گئے, مغرب سے عشاء ہر شخص حرم میں ٹھہرتا ہے, ہر شخص, شاید ہی کوئی نکلتا ہو مغرب اور عشاء کے درمیان, مگر وہ غیر اللہ کی تلاش میں. مغرب اور عشاء کے درمیان کا وقت ایک دوسرے کو ملنے کا ہے, ایک دوسرے سے ملنے ملانے کا. گزشتہ کل کی تقریر میں میں نے کہا تھا کہ ہم لوگوں کے مزاج میں اب کیا ہو گیا ہے, نہ ہم کسی کے گھر جائیں نہ ہمارے گھر کوئی آئے. تو پہلے کیا ہوتا تھا کہ حرم شریف میں لوگ نہیں ملتے تھے, ہوٹلوں پر ملنے کے لیے جاتے تھے عشاء کی نماز کے بعد. عشاء کی نماز کے بعد ملنے کا معمول تھا, عشاء کی نماز کے بعد سب اپنے اپنے ہوٹلوں پہ چلے جاتے تھے, کھانا کھاتے تھے, اور کھانا کھانے کے بعد 11:30-12 بجے تک ملنے ملانے کا ٹائم ہوتا تھا کہ بھائی انڈیا سے ہمارے رشتے دار آئے ہیں, بولٹن کے ہمارے ساتھی آئے ہیں, چلو ذرا ان کو مل لیتے ہیں, اسی دن وہ آئیں گے, ایک مرتبہ یہ جائیں گے ایک مرتبہ یہ آئیں گے, اور 12 بجے تک میں ملاقات سے فارغ ہو کر واپس حرم میں. پہلے یہ ہوتا تھا, اب کسی سے ملنے ملانے میں اپنی ہوٹل پر کوئی بلائے تو پرائیویسی کے خلاف, کہ پرائیویسی جو ہے نا عجیب چیز ہے. یہ اللہ نے مجھے اور آپ کو دنیا میں اس لیے بھیجا ہے کہ اس کے ساتھ ہماری پرائیویسی ہو, خلوت, دل میں اللہ اترے, لا الہ کر کے سب نکالا جاتا ہے کہ دل میں اللہ کے علاوہ جو کچھ ہے اسے کھینچ کر نکال رہا ہوں. لا الہ اللہ کے سوا کوئی نہیں, اور کھینچ کر نکال کر یہ پیچھے پھینک دیا سب. اب جب دل خالی ہو گیا, کل کہا تھا نا تخلیہ ہوا, تخلیہ تو تخلیہ کے بعد اسے ڈیکوریٹ کرو, تخلیہ الا اللہ, صرف اللہ کی محبت کو داخل کر رہا ہوں. تو ہم ہمارے ہوٹل پر لائیں گے تو ہماری پرائیویسی میں خلل, وہ اپنی ہوٹل پر لے جائیں گے ان کی پرائیویسی میں خلل. تو اس پرائیویسی کے خلل سے بچنے کے لیے حرم شریف کی عبادت میں خلل واقع ہو گیا. مغرب سے عشاء جہاں دیکھو ایک دوسرے کو مل رہے ہیں اور پورا حرم شریف تقریباً باتوں میں مشغول ہوتا ہے, باتوں میں شور 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 شور. بس یہ ہو گیا. فجر سے پہلے کچھ تہجد, وہ قیام ہو گیا تھوڑا, پانچ وقت کی نمازیں ہو گئی, اور یہ اور پھر مکہ مکرمہ میں رات کو ایک آدھ گھنٹے کے لیے ذرا طواف, اور طواف کے ساتھ بھی وہ ملاقاتیں ہی ہوتی ہیں. دل دماغ میں غیر اللہ ہی, غیر اللہ طواف کرتے کرتے بھی, جسے یہاں اعتکاف میں بھی میں دیکھتا ہوں, اس لیے کہ مجھ سے جن لوگوں کا تعلق ہے ان کو تو میں پہچانتا ہوں. اور یہ خانقاہ یہاں جو ہے وہ صرف محض اعتکاف کے لیے نہیں ہے, یہ تو تربیت کی جگہ ہے, اس لیے میں برابر نظر رکھتا ہوں کہ کون کیا کر رہا ہے. وہ اعتکاف بگڑے نہیں اس لیے میں کسی کو کچھ کہتا نہیں, مگر نظر برابر رکھتا ہوں. اس لیے آپ دیکھتے ہیں کہ تھوڑی تھوڑی دیر کے بعد میں ذکر کے دوران بھی پیچھے نظر ڈالتا ہوں, نماز سے پہلے بھی ایسی نظر, بیان شروع کرنے سے پہلے بھی. تو میں دیکھتا ہوں کہ اعتکاف میں بار بار کہا جاتا ہے, بار بار کہا جاتا ہے کہ سب سے الگ تھلگ ہو کر کے اللہ سے تعلق جوڑو, مگر وہ جو فرینڈ سرکل ہے وہ ہر جگہ ساتھ ہی نظر آتا ہے. تو دل جب اس سے ہٹتا ہی نہیں ہے تو اللہ سے لگے گا کب؟ یعنی یہاں جس مقصد کے لیے آئے ہیں, یہاں جس مقصد کے لیے, ایک خاص مقصد کے لیے, یہاں پر بھی اگر ہم یہ نہ کر سکیں, یہاں پر بھی ذرا دوست سے کھانے میں بھی مت بیٹھو دوست کے ساتھ. اس لیے کہ دوست کے ساتھ کھانے کے لیے بیٹھیں گے تو پانچ منٹ زیادہ جائے گی, لایانی میں مبتلا ہو جائیں گے, ادھر ادھر کی باتوں میں مبتلا ہو جائیں گے. تلاوت کرتے کرتے اگر ادھر بھی اجنبی آدمی ہے, ادھر بھی اجنبی آدمی ہے, تو ذہن کہاں رہے گا؟ صرف تلاوت اور اللہ کی طرف. اور ادھر بھی ساتھی ہے, ادھر بھی ساتھی ہے, تو تھوڑی تھوڑی دیر کے بعد ادھر دیکھیں گے, ادھر دیکھیں گے, اس کو چھیڑیں گے, اس کو چھیڑیں گے, اسے دیکھا اسے, ادھر دیکھا ادھر دیکھا, اسے دیکھا اسے دیکھا, بس اسی میں پڑے رہے. ادھر دیکھا ادھر دیکھا, اسے دیکھا اسے دیکھا, نہ دیکھا یار کو اغیار میں. یہ اغیار غیر کی جمع ہے, غیر کی پلورل, اغیار غیر, اغیار اغیار نظر آ رہے ہیں. ادھر دیکھا ادھر دیکھا, اسے دیکھا اسے دیکھا, نہ دیکھا یار کو اغیار میں. یار کو اغیار میں دیکھ ہی نہیں رہے ہیں. تو دس دن کے بعد اگر آپ سے کوئی کہے اور یہ شعر سنائے تو کتنا افسوس ہوگا کہ ادھر دیکھا ادھر دیکھا, اسے دیکھا اسے دیکھا, نہ دیکھا یار کو اغیار میں, دیکھا تو کیا دیکھا, دیکھا تو کیا دیکھا, دیکھا تو کیا دیکھا. اعتکاف سے پہلے بھی عبد الغفور بھائی کو دیکھتے تھے, اعتکاف میں بھی عبد الغفور بھائی کو دیکھتے رہے, اور اعتکاف کے بعد بھی عبد الغفور بھائی کو دیکھتے رہے, تو دیکھا تو کیا دیکھا. مزہ تو تب آتا کہ اعتکاف سے پہلے عبد الغفور بھائی کو دیکھنے والے ہوتے اور اعتکاف میں آنے کے بعد غفور کو دیکھنے والے بن جاتے, مزہ تو تب آتا. ہم تو یہاں سب آئے ہی اس لیے ہیں. اور آپ حضرات چاہے وقت کا صحیح استعمال کریں نہ کریں, قربانی تو آپ کر ہی رہے ہیں. تو آپ ایسا نہ سمجھیں کہ قربانی کر رہے ہیں اور وقت کا غلط استعمال کر رہے ہیں تو بہت بڑا تحفہ یہاں سے لے کر جائیں گے. قربانی صحیح استعمال کے ساتھ مفید ہوگی. ایک طالب علم وطن کو چھوڑے, ایک طالب علم وطن کو چھوڑے, انگلینڈ کو چھوڑے, قربانی ہوئی کہ نہیں ہوئی؟ وہ بنگلہ دیش چلا جائے اور بنگلہ دیش کے کسی ایسے مدرسے میں داخلہ لے لے جو بالکل غربت زدہ علاقے میں ہے, دیکھو قربانی ہوئی کہ نہیں. अब वहां जो कुछ उसे मिल रहा है वो बेचारा खा रहा है, इंग्लैंड का तालिबे कुर्बानी हुई कि नहीं, उसे 20 तालिबे इल्मों के साथ एक कमरे में डाल दिया गया, कुर्बानी हुई कि नहीं, लेकिन पढ़ता नहीं, क्लास में नहीं जाता, तो क्या बहुत बड़ा अल्लामा बनकर आ जाएगा इस कुर्बानी की वजह से? ये भी शैतान ने हमारे जहनों में बिठाया हुआ है कि कुर्बानी पर सब कुछ मिलता है, यकीनन कुर्बानी पर सब कुछ मिलता है, लेकिन एक शख्स 40 दिन के लिए नहीं जाता, 4 महीने के लिए नहीं जाता, पूरे साल के लिए जाता है, और पूरे साल के लिए ऐसे इलाकों में तबलीग करता है कि जहां कोई जाने के लिए तैयार नहीं, मुजाहदा ही मुजाहदा, मगर गश नहीं करता, तालीम में नहीं बैठता, अमल नहीं करता, तो एक साल में क्या मिलेगा उसको? उस कुर्बानी से मिलता है जो, जिस कुर्बानी के नतीजे में आदमी सही रुख पे पड़े, सही रुख पे जमात में जाए, 10 दिन के लिए जाए, लेकिन जो काम करने के हैं उन कामों को करता है। तालिबे इल्म मदरसे में जाए और मदरसे में जाकर के जो काम करने के हैं उनको करता है। देखो, देने वाला अल्लाह है, अगर कोई जमात में निकल गया और जमात उसको पावरफुल नहीं मिली, होता है ना कि साथी अच्छे नहीं, अच्छे साथी नहीं, पुराने साथी नहीं, मुझे कुछ सिखा सके ऐसे साथी नहीं, एक सबब है, मगर खुलूस के साथ गया, जिस जमात में डाल दिया चला गया, और अपना वक्त जो है सही इस्तेमाल करता है उसूल और कायदे के मुताबिक, तो साथी अच्छे नहीं होंगे, उसके बावजूद अल्लाह उसके दिल को ईमान और यकीन की दौलत से भरकर वापस लौटाएंगे। एक तालिबे इल्म चला जाता है किसी मदरसे में, वो यही समझता है कि मेरे लिए यही मदरसा ठीक है, या वहीं तक उसकी रसाई है, और असातिदा वहां इतने मजबूत नहीं है, जरा कमजोर दर्जे के हैं। हर मदरसे में अलग अलग स्टेटस होता है पढ़ाने वालों का, दारुलूम देवबंद दारुलूम देवबंद है, सहारनपुर सहारनपुर है, चला जाता है और वो मेहनत करता है, मेहनत करके उस्ताद की तकरीर को गौर से सुनता है, याद करने की कोशिश करता है, तो इस माहौल में भी अल्लाह ताला शानहू जरूर उसको इल्म से बेहरावर फरमाएंगे। हजरत शेखुल हदीस साहिब रहमतुल्लाह अलैह तो फरमाते हैं, दावत तबलीग की मिसाल भी हो गई, मदरसे की मिसाल भी हो गई, बात खानका भी हो रही है, तो शेखुल हदीस साहिब रहमतुल्लाह अलैह फरमाते हैं कि अगर कोई शख्स किसी फ्रॉडी और झूठे पीर को सही पीर समझकर बैद हो जावे, और वो यही समझे कि ये सच्चा पीर है, और उसूल जाबते के मुताबिक वो काम करता रहे, तो अल्लाह ताला फ्रॉडी पीर से भी अपनी विलायत उसको नसीब करेंगे, और उसकी बरकत से वो फ्रॉडी भी विलायत के मकाम पर पहुंच जाएगा। और हजरत शेख रहमतुल्लाह ने एक किस्सा लिखा है कि 2-3 आदमी एक पीर की तलाश में निकले कि भाई अब तो बहुत हो गया, अपनी इसलाह करा लेनी चाहिए, तो चलो किसी शेख की तलाश में निकलते हैं। यहां गए इत्मीनान नहीं हुआ, यहां गए इत्मीनान नहीं हुआ, यहां गए इत्मीनान नहीं हुआ, पता चला कि एक बहुत बड़े पीर साहिब यहां हैं, उनकी खानका बहुत जोर शोर से चल रही है। अब वहां गए तो दिल लग गया कि हाँ ये बहुत बड़े पीर लग रहे हैं, ये कामिल लग रहे हैं। कहा कि हजरत हम बैत होने के लिए आए हैं, बहुत अच्छी बात है, बैत कर लिया उनको। अब ये साहिब कौन थे? डाकू और चोर। हजरत शेख ने एक किस्सा लिखा है, सिर्फ बयान नहीं किया, लिखा है किताबों में, डाकू और चोर, ये और इनकी पूरी टोली जब रिटायरमेंट की एज को पहुंचे तो आपस में मशवरा किया कि अब तो भाई बूढ़े हो गए, डाका डाला नहीं जाता, अब क्या करें रोजी रोटी के लिए, तो कहा कि मुहज्जब तरीके से अब डाका डालते हैं। भाई वो किया कि हम में से एक पीर बन जावे और बाकी चेले, और किसी जगह जाके मुराकबे में जिक्र में बैठ जाते हैं तो 1 दिन 2 दिन 3 दिन में शोहरत होगी, तो ये हम 8-10 है तो फिर 11-12-13 पूरा जम्मे गफीर हो जाएगा और रोजी रोटी चलती रहेगी कि ये अच्छी शक्ल है। बस लग गए और मकबूल हो गए। ये भी बेचारे वहां चले गए, तो इन्होंने कहा कि हजरत कुछ जिक्र भी कर। तो अक्सर ऐसी खानकाहों में वो लोग जाते हैं कि जिनकी तमन्नाएं ऐसी होती है कि शेख साहब ही अब हमारी तरफ से सब कुछ कर लेंगे, जन्नत जहन्नम सब। एक शेख साहब थे ऐसे फ्रॉडी, इसी वजह से तो लोग पीरों से दूर भागते हैं, खानकाहों से दूर भागते हैं कि ये बस ऐसे ही झूठे हैं। तो ऐसा भी एक तबका है, जैसे मैंने कल परसों कहा था कि हर तबके में बुरे लोग होते हैं, डॉक्टरों में भी बुरे होते हैं, लॉयरों में भी बुरे होते हैं, हर तबके में बुरे लोग होते हैं, मगर अच्छे भी तो हैं। तो वो कहते थे कि भाई देखो हमारी खूब खिदमत करो, घी वाली रोटियां खिलाओ, घी वाले चावल खिलाओ, खूब हमें खिलाओ पिलाओ, इसलिए कि मुझ अकेले को तुम सबकी तरफ से पुल सिरात पे चलना है। और वो पुल सिरात बाल से ज्यादा बारीक, तलवार से ज्यादा तेज, सोचो तो सही, सबकी तरफ से मुझे चलना है, मैं यूं चल करके एक की तरफ से जाऊंगा वो सीधा जन्नत में, फिर दूसरी की तरफ से चलूंगा वो चलना तो मुझे है। बहुत खिदमत होने लगी कि भाई ये तो हमारी तरफ से सब कुछ कर लेंगे। और हमारे यहां जो सही पीरी मुरीदी है उसमें क्या है, उसमें ये है कि हम आपको रास्ता बतलाएंगे, करना सब कुछ आपको है। नबी भी अल्लाह के दरबार में अल्लाह की इजाजत के बगैर किसी के लिए कुछ नहीं कर सकेगा, तो पीर क्या करेगा? पीर तो खुद वहां कयामत के दिन फकीर होकर के खड़ा होगा। अंबिया अलैहिस्सलाम अल्लाह के फजल के मुंतजिर होंगे कि फजल हो जाए और बेड़ा पार हो जाए। सैयदुल मुरसलीन कहते हैं अपनी बेटी फातिमा को, जिनसे बहुत ज्यादा मोहब्बत थी, या फातिमा अनकिदी नफ्सकी मिनन नार, ये फातिमा जहन्नम से खुद अपने आप को बचा, तेरे अब्बा कुछ नहीं कर सकेंगे। फइन्नी ला उग्नी अनकी मिनल्लाहि शैया, मैं अल्लाह से के दरबार में कुछ काम नहीं आ सकूंगा इल्ला ये कि अल्लाह मुझे इजाजत दे दे। सलीनी मिम्माली माशेद, ऐसा फरमाते थे अपनी बेटी से कि बेटी दुनिया में जो कुछ चाहिए मांग ले, मैं कहीं से भी लाकर तुझे दे दूंगा, लेकिन आखिरत के मामले में ला उग्नी अनके मिन अल्लाह शैया। और ये आम ऐलान फरमा दिया सबके लिए, मन बत्ता बिही अमलुहु लम युसरे बिही नसबुहु, जिसके अमल ने उसे पीछे रखा उसका नसब उसे आगे नहीं ले जा सकेगा। हमारे यहां पीरी मुरीदी इतनी है कि चूंकि मुरीद रास्ते से वाकिफ नहीं, शैतान और नफ्स जो है वो इनविजिबल है, वो नजर नहीं आते, उनका मकर नजर नहीं आता, और शेख चूंकि अपने शेख की सरपरस्ती में इस रास्ते पर चल चुका है तो उसे सब पता है इन्स एंड आउट्स इस रास्ते के, तो इसलिए बतौर गाइड के हम उसके साथ ताल्लुक रखते हैं। बाकी मुरीद अल्लाह के फजल का जितना मोहताज है उतना ही शेख भी अल्लाह के फजल का मोहताज। और हो सकता है कि ऐसे केसेस भी हो कि मुरीद जितना मोहताज है उससे ज्यादा शेख मोहताज है। एक दिन एक मुरीद आया और कहा कि हजरत एक जमीन खरीदी है, चाहता हूं कि आप दुआ के लिए तशरीफ लाएं। अब तनाव राहत में जिंदगी गुजरी थी पीर साहिब की, और खेतों में जाना पड़ा जिंदगी में पहली मरतबा। तो खेत जो होती है खेत, तो उसकी बाउंड्री जो है वो ढेलों ही से बनती है, हमारी तरफ हमारे इलाके में उसके हेड़ा कहते हैं। तो वो जो बाउंड्री होती है एक खेत से दूसरे खेत में जाने के लिए उसी पर चलते हैं। अब वो सीधी सपाट नहीं होती, इसलिए कि वो ढेलों से बनती है। अब पीर साहिब तो कभी इस हेड़े पर चले ही नहीं थे, और वो अच्छा खासा फुट दो फुट चौड़ा होता है, पुल सिरात से अच्छा खासा ज्यादा चौड़ा। तो कभी दुआ करने तो कहा हजरत नहीं, वो आगे वाला खेत यहां नहीं, कि यहीं से कर ले। कहा नहीं हजरत, आप जरा कदम भी आपका पड़ जाए ये बहुत अच्छी बात है। अब वो चलने लगे हेड़े के ऊपर, एक मरतबा गिरे, दूसरी मरतबा गिरे, तीसरी मरतबा गिरे। जब तीसरी मरतबा गिरे तो उस मुरीद ने जोर से लात मारी और कहा नालायक हमें बेवकूफ बनाता है, इस हेड़े पे जो नहीं चल सकता, जो एक फुट का है वो बाल से ज्यादा भारी और तलवार से ज्यादा तेज, पुल सिरात पर क्या चलेगा? कहां से चला था भाई? हाँ, तो बात ही अर्ज कर रहा था कि ऐसे झूठे पीर भी होते हैं। ये झूठे थे, खाने पीने के लिए बैठे हुए थे। तो इसने सोचा कि भाई आज तक, और ऐसे लोगों के पास वही लोग जाते हैं जो कुछ करना नहीं चाहते, कि हम इनको पैसे देंगे, खिलाएंगे पिलाएंगे और आखिरत ये हमारी सॉर्ट आउट कर देंगे। कहिए तो पहली मरतबा आए तीन बंदे जो ये कह रहे कुछ पढ़ने वढ़ने का, तो हमने तो कुछ सोचा ही नहीं था कि ऐसा भी कोई आएगा। ऐसे ही कह दिया कि जब हजार हजार मरतबा कलिमे तैयबा पढ़ लूंगा बैठ के। अब वो रोजाना पढ़ रहे हैं हजार हजार कलिमे तैयबा। कुछ दिन गुजरे, कहा कि हजरत और कुछ बताइए, हम तो इसी के लिए वकफ होकर के आए हैं। अब वो खानकाह को छोड़े भी नहीं और वजीफे में लगे रहे। अभी इनका आपस में मशवरा हुआ कि भाई ये तीन आ गए हैं, अल्लाह ही फजल फरमाए, ये सच्चे आशिक आ गए हैं, सच्चे अल्लाह को चाहने वाले। चलते चलते बस वो जिक्र पूछे ये बता दे, वो जिक्र पूछे वो दरूद शरीफ पढ़ लो, इस्तिग़फ़ार पढ़ लो, वहां जाकर के नफल में मशगूल हो जाओ। वो सही तालिब थे और ये झूठा। मगर जब वो पूछने के लिए आते थे तो इसका दिमाग, इसका दिल, इसकी जुबान अल्लाह के कंट्रोल में, अल्लाह उसके जरिए वो बात कहलवाता था जिसके जरिए वो अल्लाह तक पहुंच सकते थे। और इसे खुद को भी पता नहीं कि मैं सही रास्ता बतला रहा हूं। सोचिए मेरे भाइयों, ऐसा करते 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 उनके सारे मकाम तय हो गए, अल्लाह के औलिया बन गए वो तीन, और शेख जाए वहीं लुटेरा डाकू और चोर। एक दिन इन तीनों ने कहा कि भाई अल्लाह ने हमारे हजरत की बरकत से हम पे तो बहुत फजल फरमाया, बहुत कुछ मिला हमें हमारे हजरत से। ऐसा करते हैं कि मुराकबा करते हैं और मुराकबा करके बातिन की दुनिया में जाते हैं, रूहानियत की दुनिया में, और रूहानियत की दुनिया में जाकर देखते हैं कि हमारे शेख का मकाम कहां है। रूहानी दुनिया की सैर करते हैं, जहां पता चलता है कि फुला वली यहां है, फुला वली यहां है, फुला वली यहां है। ये उस रूहानी दुनिया में चले गए तीनों मुराकिब होकर, और गए पहले दर्जे पर और तलाश किया अपने शेख को, कहीं नहीं मिले। दूसरे मकाम पर पहुंचे, वहां भी इनके हजरत नहीं थे। ऐसे चलते रहे चलते रहे चलते रहे, जहां तक उनकी रसाई थी, उसके ऊपर भी मर्तबे थे अभी, मगर जहां तक वो पहुंचे थे वहां तक हजरत शेख की कोई इनको निशानी नजर नहीं आई। तो जब ये मुराकबे से बाहर निकले, मुराकबे से बाहर, तो अल्लाह की तरफ से फैजान होने के लिए अपने शेख के साथ हुस्न-ए-ज़न बहुत जरूरी है। अकीदत, अकीदत का क्या माना कि अल्लाह वाला है, अल्लाह का वली है, सच्चा शेख है, अल्लाह से ताल्लुक वाला है। तो ये तो अकीदत उनको पहले से थी, तो ये ख्याल तो आ ही नहीं सकता था कि हमारे हजरत का तो कोई मकाम नहीं है। आपस में जब मुराकबे से बाहर आए तो एक दूसरे की तरफ देखकर रोने लगे, रोने लगे इस अफसोस पर कि हमने कैसी नालायकी की कि हमारे हजरत का मकाम तो इतना ऊंचा है कि वहां तक अभी हमारी रसाई नहीं, और हम ये सोचने लग गए कि हमारे हजरत का मकाम हम तलाश कर लें। तौबा 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 तौबा, ये हजरत के पास गए और हजरत के पास जाकर के हजरत के पांव पकड़ लिए, कुर्ता पकड़ लिया, और जारो कतार रो रहे हैं और माफी मांग रहे हैं। अब वो तो पहले ही से इन तीनों से परेशान थे, वो सोचने लगे कि भाई आज क्या मुसीबत आई, क्या भाई हुआ, किया किस गलती पे माफी मांग रहे हो। तो उन्होंने पूरी तफसील बताई कि हजरत बात यह है कि हमने बहुत बड़ी जसारत की, आज आपके मकाम को तलाश करने हम पहुंच गए, आपका तो मकाम इतना ऊंचा है कि हमारी तो वहां तक रसाई ही नहीं है। अल्लाह जल्ल जलालुहु आम मनवालुहु का फजल उनके साथ भी शामिल हुआ और उनकी आंखों से भी आंसू बहने लगे, और उन्होंने कहा कि भाई सच बात यह है कि तुमको जो मेरा मकाम नजर नहीं आया, उसकी वजह यह नहीं कि मेरा मकाम तुम्हारे मकाम से ऊपर है, मेरा कोई मकाम ही नहीं है, मैं तो अभी उस रूहानियत में आया ही नहीं हूं। नहीं 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 हजरत, ये तवाज़ुअन आप फरमा रहे हैं, तवाजु है आपकी, नहीं हकीकत है। रो रो के कहा कि हकीकत है, और अल्लाह ताला शानहु ने आप तीनों को रूहानी मकाम अता फरमाया है, मैं आप तीनों से इल्तिजा करता हूं कि आप तीनों मेरे लिए दुआ फरमा दीजिए कि अल्लाह मुझे भी आपके साथ शामिल फरमा ले। अब शेख मुरीद हो गए और मुरीद शेख, उन तीनों ने बैठकर तवज्जो डाली, अल्लाह ताला शानहु से दुआएं की, अल्लाह ताला शानहु ने उनकी बरकत से वो चोर और डाकू जो झूठा पीर बना हुआ था उसे भी विलायत का मकाम अता किया। तो अर्ज ये कर रहा था मेरे भाइयों कि यहां आए हैं तो कुर्बानी तो हो ही रही है, कुर्बानी तो हो ही रही है, है? जहां सोने की जगह मिल गई आपने सबर करके वो जगह ले ली, ये मुजाहदा है, कुर्बानी है कि भाई जहां आप चलो इस तरफ भी कोई आदमी है, इस तरफ भी है, तबीयत नहीं लगती, रोशनी आ रही है, सर्दी है, गर्मी है, जहां रख दिया बिस्तर उठाओ बिस्तर, तो कुर्बानी तो हो रही है, बैतुल खला कुर्बानी हो रही है, खाने के लिए इंतजार कुर्बानी हो रही है। ये कुर्बानी तब फायदामंद और सूदमंद होंगी होगी जब आप जिस मकसद के लिए आए हैं उस मकसद में लगे। ये शैतान हमारे जहन में डालता है कि कुर्बानी तो कर रहा हूं, कुर्बानी कर रहा हूं, कुर्बानी कर, भाई कुर्बानी कर रहे हैं है? वतन छोड़ करके जमात में निकल गए 40 दिन के लिए, मगर जमात में जो बुजुर्गों ने बतलाया है वो आप कर रहे हैं, तो आपकी कुर्बानी सही काम में नहीं है, है? वतन छोड़ करके तालिब इल्म चला गया मदरसे में, मगर जो काम करना चाहिए था वो नहीं, तो कुर्बानी सही काम में नहीं खर्च हो रही है, कुर्बानी तो है मगर गलत। भाई कुर्बानी तो पैसे कमाने वाले भी बहुत करते हैं, फैक्ट्रियों वाले भी बहुत करते हैं, उस कुर्बानी पर उनको विलायत थोड़ी मिलती है। तो यहां आप हजरात आए हैं, यहां तो यहां का सही इस्तेमाल होना चाहिए, सही कदर हो। तो बात जो है वो हरमैन शरीफेन की हो रही थी कि हरमैन शरीफेन में जब जाएं तो जरा सीख कर जाएं कि वहां जाके क्या करना है। उसमें सबसे पहली चीज जो है, सबसे पहली चीज इस तसव्वुर को लेकर के जाएं कि बहुत गंदा हो, बहुत गंदा हो, बहुत गंदा, इतना गंदा हो गया हो कि अब तो बड़ी जगह पर ही सफाई के लिए जाना पड़ेगा, तो इसलिए जा रहा हूं कि वहां अच्छी मेरी जरा धुलाई हो जाए, वहां रहमतें बहुत उतरती हैं, इसलिए जा रहा हूं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दर पे जा रहा हूं ताकि उस रहमतुल लिल आलमीन की नजर मेरे ऊपर पड़ जावे और धुलाई हो जाए अच्छी तरह से। गंदा हूं, लब्बैक लब्बैक मैं आ रहा हूं, लब्बैक मैं आ रहा हूं, इसका मतलब ये कि गुनाहों से लतपत होकर के आ रहा हूं और मैं अपनी धुलाई के लिए आ रहा हूं, ये अल्लाह मुझे बस कबूल फरमा लीजिए, कबूल फरमा लीजिए। जब इस तसव्वुर के साथ जाएगा तो वहां जाकर के फिर धुलाई के सारे असबाब इख्तियार करेगा। वहां जाने के बाद ज्यादा से ज्यादा वक्त हरम शरीफ में गुजरे, हरम शरीफ में ज्यादा से ज्यादा वक्त गुजरे और हरम शरीफ में अल्लाह के साथ गुजरे, गैरुल्लाह के साथ नहीं, अल्लाह के साथ गुजरे ज्यादा से ज्यादा वक्त, और तमाम गुनाहों से और लायानी से बचकर, तमाम गुनाहों से और लायानी से बचकर, बाजार गुनाहों की जगह है, लायानी की जगह है, नहीं जाना चाहिए। मेरे हाजी साहिब रहमतुल्लाह अलैह फरमाते थे कि भाई लोगों को कुछ ना कुछ खरीदने की जरूरत तो पड़ती है, तो उसके लिए क्या किया जाए, उसके लिए ये किया जाए कि सफर सफर जब इख्तिताम को पहुंचे वहां तक शॉपिंग रहने दी जाए। मसलन मंगल को वहां से रवानगी है तो कि भाई शॉपिंग संडे को होगी या शॉपिंग मंडे को होगी, और ये शॉपिंग जो है संडे और मंडे को एक एक घंटे के लिए होगी, दो दो घंटे के लिए होगी, बस उस एक घंटे ही में समेट लेना है जो कुछ समझना है, दो घंटे ही में समेटना है जो कुछ समेटना है। तो हजरत फरमाते थे कि वक्त जाये नहीं होगा। और मैं दोस्तों को यह कहा करता हूं कि दुकान में जाकर के क्या खरीदना है वो मत सोचो, पहले ही से होटल में सोच लो कि क्या क्या ले जाना है, और हजरत के बतलाए हुए तरीके के मुताबिक वो चीज जहां मिल जाए वो लेकर के वापस आ जाओ। धुलाई के लिए जा रहे हैं, साफ सुथरे होने के लिए जा रहे हैं, और वहां जाने के बाद ज्यादा से ज्यादा वक्त हरम शरीफ में, और 24 घंटे में इस बात का ख्याल किया जाए कि कोई गुनाह नहीं होगा, कोई लायानी का काम नहीं होगा, एक सेकंड वेस्ट नहीं होगा, और वहां के आदाब का पूरा लिहाज और ख्याल रखा जाए। ये मोबाइल जो है, मोबाइल ये ऐसी बला है, ये मोबाइल ऐसी बला है कि ये मोबाइल हरम शरीफ में भी लोगों को गुनाहों में और लायानी में मुब्तला करता है। मैं दोस्तों से कहा करता हूं कि स्मार्टफोन के बगैर अगर आपका काम चल जाता है तो स्मार्टफोन रखते क्यों है। ये हमारे तलबा स्कूल के, ये कॉलेज के तलबा, ये हमारे मदरसे के तलबा, इनको स्मार्टफोन की जरूरत क्या है। आप फोन जितने लोग भी, और फिर लंबे लंबे खुदूत लिखते हैं कि इस गुनाह में मुबतला हूं, इस गुनाह में मुबतला हूं, इस गुनाह में मुबतला हूं, और मैं मशवरा देता हूं कि आप स्मार्टफोन को निकाल दीजिए, फिर देखोगे इसमें से 90% खत्म हो जाते हैं कि नहीं। और जिन्होंने अमल करके दिखाया उन्होंने कहा कि जो जड़ थी वो निकल गई। अब जब आप गुनाह के आले को जेब में रखेंगे, जब आप लायानी का आला जेब में रखेंगे, साथ साथ उसे रखते हैं, बेड में भी साथ, सफर में जहां देखो ये साथ, मस्जिद में भी, नमाजों के दरमियान में भी देखते हैं। कुछ ना कुछ तो पाबंदी अपने ऊपर लगाओ कि किस किस्म का मोबाइल रखना है, मुझे जरूरत किस चीज की है। कुछ लोग ऐसे होते हैं कि उनको ईमेल की जरूरत पड़ती है, इंटरनेट को देखने की जरूरत पड़ती है, वो फैक्ट्री चलाते हैं, किसी जगह ऑफिस में काम करते हैं, तो चलो भाई उनको उस हद तक की आपकी तो मजबूरी है। मगर जिनकी कोई मजबूरी नहीं है वो क्यों स्मार्टफोन लेते हैं? इसलिए कि वो जो फायदे की चीजें वो एक तरफ रह जाती है और जो नुकसान की चीजें हैं उसमें मुबतला हो जाते हैं। हमारी शरीयत मुतहरा ने एक उसूल बयान किया है कि जिस चीज के अंदर फायदा कम हो और नुकसान ज्यादा हो, या एक फायदा ज्यादा है मगर नुकसान में पड़ने का भी एहतमाल है, उस चीज ही को छोड़ दो। जल्ब मनफात से दफे मजरत अवला है, एक प्रिंसिपल है कि एक चीज के अंदर 5 फायदे, एक फ्रूट है कि ये खाऊंगा तो मुझे ये भी फायदा होगा, 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 लेकिन मुझे एक एलर्जी हो जाएगी। किसी भी डॉक्टर से पूछिए, वो कहेगा कि ना भाई, ये 5 फायदों को जाने दो मगर इस एलर्जी को मत लाओ अपने अंदर। ये तो उसूल है, और ये मेरे लिए नहीं करना है आपको, किसी और, अपनी आखिरत के लिए करो, अपनी आखिरत। तो हरम शरीफ में मोबाइल ले ही क्यों जाएं भाई, हरम शरीफ में मोबाइल ले ही क्यों जाएं कि शैतान आपको वरगलाए। मेरे कुछ दोस्त अहबाब हैं, उन्होंने मेरी एक तकरीर में एक मरतबा इस पर काफी बातें सुनी, उसके बाद से वो मोबाइल हरम शरीफ में ले ही नहीं। मुझे भी उनको कांटेक्ट करना है तो मुश्किल हो जाता है, मगर क्या मैं मर जाता हूं कॉन्टेक्ट नहीं होता तो? वो मर जाते हैं नहीं, वो बाद में पता चल जाता है। पहले जब ये मोबाइल की सिस्टम नहीं थी तो इसी तरह होता था कि 5 घंटे के बाद मैसेज मिलता था, इसमें क्या हो गया। और अच्छे अच्छे नेक और दीनदार लोग जरा घंटी बजी के शुरू हो गए हरम शरीफ में, यानी वहां बैठकर के लोग वो काम करते हैं जो अपनी ऑर्डिनरी मकामी मस्जिद में उसका तसव्वुर नहीं कर सकते। और अगर वही काम कोई और भी करते हुए नजर आए यहां तो टोकेंगे उसको कि भाई मस्जिद है, क्या कर रहे हैं आप। और वहां सबसे बड़ी मस्जिद, मस्जिदों की मां में बैठकर सब बातचीत कर रहे हैं। कबूलियत की घड़ियां बर्बाद हो रही हैं, वो जहन उधर ही, इसे कि नमाज 2 नफल पढ़ रहे हैं और वो बज होता है अंदर तो फौरन नमाज से फारिग होकर देख रहे हैं। तो ये मोबाइल जो है ये हमें डिसकनेक्ट कर रहा है, अल्लाह से कनेक्ट नहीं होने दे रहा है। तो जो चीज हमें अल्लाह से कनेक्ट न होने दे उसकी जरूरत क्या है मेरे भाइयों, क्या जरूरत है उसकी। अब इस वक्त जो है यहां हमारा मामूल है कि मोबाइल का इस्तेमाल मना करते हैं, और अल्हम्दुलिल्लाह सभी मोबाइल ऑफ कर देते हैं या जमा करा देते हैं। खुद भी मैं इस पर पूरे तौर पर अमल है मेरा इस पर खुद भी। तो क्या हमारा क्या नुकसान हो रहा है, क्या मिस आउट हमारा हो रहा है? अगर मोबाइल के इस्तेमाल की आप सब हजरात को इजाजत देते तो ये जो दिल की कैफियत बन रही है, जो फिक्र आखिरत की फिजा बन रही है वो बनती ही नहीं। जरा मौका आपको मिलता आप देखते, जरा मौका मिलता देखते, जरा मौका मिलता देखते। और हो सकता है कि कुछ लोग छुप छुप के देख भी रहे हो, उन्होंने मोबाइल छुपा रखा हो और अपने को भी छुपाते हो और देख लिया करते हो, तो आप अपना नुकसान कर रहे हैं, किसी और का क्या नुकसान है, आप अपना नुकसान कर रहे हैं। तो हरम शरीफ में गुनाह से लायाने से अपनी हिफाजत करो, और खास तौर पे ये मोबाइल की बला से बचो है? फिर आगे जाकर के फोटोग्राफी, जहां देखो फोटोग्राफी, जहां देखो फोटोग्राफी, जहां देखो फोटोग्राफी, यानी तवाफ अल्लाह के लिए तो बजाय अल्लाह के वो वीडियो फिल्मिंग, اپنا بھی خود ویڈیو فلمنگ کرا رہے ہیں. یعنی اپنے آپ کو کس درجے کا وہ حجی تصور کر رہا ہوگا کہ میں حج کر رہا ہوں, میں طواف کر رہا ہوں, کس درجے کا کہ سب کو دکھانا چاہتا ہے. پھر غلام حبیب صاحب رحمہ اللہ تعالی نقشبندی سلسلے کے بہت بڑے بزرگ تھے. میری ان سے ملاقات 1983 یا 84 میں اللہ نے مجھے سعادت عطا فرمائی تھی میرے والد صاحب رحمہ اللہ تعالی کے ساتھ اور والدہ ماجدہ دامہ ذلہا کے ساتھ حج کرنے کی. تو اس وقت ہمیں پتا چلا کہ پیر غلام حبیب صاحب رحمہ اللہ تعالی بھی تشریف لائے حج کے لیے, اور 40-50 حج کیے تھے لگاتار. عمر بھی اللہ نے ان کو لمبی عطا فرمائی تھی, اور لیسٹر بھی تشریف لاتے تھے تو کئی کئی ہفتے ٹھہرتے تھے. ان کا یہ مقولہ تھا کہ درویش دورہ نہیں کرتا, درویش ڈیرا لگاتا ہے. دورہ نہیں کرتا, یہ کیا دورہ, ایک دن یا ایک دن یا ایک دن, ڈیرا لگاتا ہے. کوئی پروگرام طے نہیں ہوتا تھا, بس اب لیسٹر آئے تو جب جائیں گے تبھی پتا چلے گا, 2 دن کے بعد, 4 دن کے بعد, 6 دن کے بعد. اور پروگرام وروگرام باقاعدہ مرتب ہو, نماز سے فارغ ہوئے, دل نے چاہا تو بیٹھ گئے, نہ کمیٹی کو کچھ کہنا, نہ امام کو کچھ کہنا, اب دن کی بات شروع ہو گئی. اور میں نے ایسا بھی ان کو فرماتے ہوئے سنا کہ بھائی اگر ہمیں کوئی ممبر پہ بیٹھنے کی اجازت نہیں دے گا تو یہ مسجد سب کی ہے, میں اس کونے میں بیٹھ کر کے شروع کر دوں گا, اور میں قرآن پڑھ کر کے سناتا ہوں, قرآن اپنی راہ خود بنا لیتا ہے, اس لیے مجھے کوئی روکے نہیں. بہت اللہ والے تھے, اور کوئی روکتا بھی نہیں تھا, بہت احترام تھا ان کو دیکھ کر کے, اللہ یاد آ جاتا تھا, بہت نور تھا. ہمارے والد صاحب رحمۃ اللہ علیہ سے محبت کا تعلق تھا, تو ایئرپورٹ پہ ہمارے والد صاحب رحمۃ اللہ علیہ بھی جاتے تھے, تو ہم بچپن میں ہم بھی ساتھ جایا کرتے تھے, تو انگریز بھی ایسا رک جاتے تھے دیکھ کر, چلیے تو کوئی عجیب چیز نظر آ رہی ہے, سر سے لے کر پیر تک سفید, لباس سفید, بال بھی سارے سفید ہو چکے تھے, اور پھر چہرہ بھی گورا گورا, قد بھی بہت لمبا, بہت باوجاہت تھے. دارالمبری بھی تشریف لاتے تھے تو ہمارے لیے پوچھتے تھے کہ حافظ صاحب کے بیٹے کہاں ہیں, اس لیے کہ ابا یہاں سے کہہ کر بھیجتے تھے کہ میرے بیٹے وہاں ہے, تب اب بٹھاتے تھے کہ بیٹھ جاؤ, تمہارے ابا نے کہا ہے کہ توجہ ڈالنا ان پر, آنکھ بند کر کے بیٹھ جاؤ, بٹھاتے تھے ہم کو. تو ابا سے محبت کرتے تھے, ابا سے روزانہ گھر آتے تھے جب یہاں لیسٹر میں ہوتے تھے, تقریباً 9:30 10:30 11 بجے. تو ابا نے کہا کہ پیر صاحب آئے ہیں ملنا چاہیے, میں نے کہا کہ ہاں ہم جاتے ہیں. تو میں نے پوچھ پاچھ کی تو پتا چلا کہ رکن یمانی اور حجر اسود کے درمیان بیٹھنے کا معمول ہے مغرب اور عشاء کے درمیان مطاف میں. تو ہم گئے وہاں بیٹھے جا کر, پیر صاحب پیر صاحب تھے ماشاءاللہ اللہ والے. تو کسی عام آدمی نے آ کر سنا ہوگا کہ بھائی انہوں نے حج بہت کیے ہیں, تو کہا کہ حضرت کتنے حج کیے آپ نے, وہی مطاف میں ہم بیٹھے ہوئے تھے ابا کے ساتھ, بہت شفقت سے بٹھایا ہمیں, بہت پیار کیا ابا سے بھی ہم سے, کہا حضرت کتنے حج کیے, ہماری موجودگی میں حضرت کتنے حج کیے آپ نے. بس اس کا یہ سوال پوچھنا تھا کہ حضرت پر گریہ تاری ہو گئے, گریہ تاری ہو گئے, آنکھوں سے آنسو بہنے لگے, اور آسمان کی طرف اشارہ کر کے کہا کہ کتنے حج کیے ہیں وہ تو وہی جانتا ہے, اس لیے کہ حج تو میں نے اتنے کیے مگر وہاں رجسٹر میں کتنے لکھے گئے وہ مجھے, وہ تو وہی جانتا ہے. میں ایک دن حرم شریف میں گزر رہا تھا تو ایک معمر خاتون تھی, ہوگی 60 کے قریب, تو وہ تیاری کر رہی تھی فوٹو کھینچوانے کے لیے, اور اس کا بھانجا بھتیجا جو بھی ساتھ ہوگا وہ فوٹو کھینچنے کے لیے تیار ہوا وہ موبائل کے ساتھ, اور اچانک اس نے روک دیا کہ ذرا ٹھہر جاؤ دو میرے, مطلب کہ میں مطمئن نہیں ہوں اس پوز پر, پیچھے کعبہ ہے اور ابھی کہا نہیں نہیں ٹھہر جاؤ ذرا, ادھر ادھر اس نے دیکھا تو میں بھی رک گیا, میں نے کہا دیکھیں ہو گیا رہا یا, تو ادھر ادھر اس نے دیکھا اور ایک کرسی اس کو مل گئی, تو وہ کرسی لے آئی اور کرسی پر بیٹھ گئی, اور بیٹھنے کے بعد پھر اس کو اطمینان نہیں ہوا تو پھر اٹھی اور اٹھ کر کے قرآن مجید لیا, اور قرآن مجید لے کر کے وہ کرسی پر بیٹھ کر قرآن کھولا اور اس کو کہا کہ ہاں اب تم کھینچ لو, اور پھر یوں بیٹھ گئی. سوچو تھوڑی دیر کے لیے میرے بھائیوں کہ جتنے لوگ کعبے کے سامنے کھڑے ہو کر فوٹو کھینچواتے ہیں, روضۃ الرسول صلی اللہ علیہ وسلم کے سامنے فوٹو کھینچواتے ہیں, کیا نیت کیا ہے آپ کی, کیوں کھینچواتے ہیں, کیوں, کیا کیا مقصد کیا ہے آپ کا, کیا مقصد ہے آپ کا, کھینچوانے والے کا کیا مقصد ہے, وہ یہ خود دیکھنے کے لیے کھینچ رہا ہے یا دوسروں کو دکھانے کے لیے؟ دوسروں کو کیا دکھائے گا کہ میں یہ بیت اللہ کے سامنے بیٹھ کر تلاوت کر رہی ہوں, حالانکہ ایک لفظ نہیں پڑھا, ایک لفظ نہیں پڑھا. دیکھو ہم بالکل کعبے کے سامنے کھڑے, دیکھو روضۃ الرسول کے سامنے, اور اللہ کے رسول صلی اللہ علیہ وسلم کو اپنے روزے میں تکلیف کتنی ہوتی ہوگی, کتنی تکلیف ہوتی ہوگی. ہے وہاں میوزک بجتی ہے, گھنٹیاں بجتی ہیں. اس لیے میرے بھائیو جاؤ, جاؤ حرم شریف جاؤ, مگر قاعدے سے جاؤ, اور اگر قاعدے سے نہیں جا سکتے تو نہ جانا بہتر ہے, قاعدے سے نہیں جا سکتے تو نہ جانا بہتر ہے. ہم لوگ تو وہاں جاتے ہیں ادھر ادھر یوں دیکھتے ہیں روزے کو, یوں دیکھتے ہیں کہ اندر کیا ہے, ایک دوسرے کو کھینچتے ہیں, ایک دوسرے کو بلاتے ہیں, وہاں موبائل کا بھی استعمال ہے, فوٹوگرافی ہو رہی ہے. اکابر کا حال دیکھیے, حضرت شیخ الحدیث مولانا زکریا صاحب رحمۃ اللہ علیہ پائتی کی طرف, یعنی آپ صلی اللہ علیہ وسلم کے قدم مبارک کی طرف, ہم یہاں سامنے کھڑے ہو کر کے سلام پیش کرتے ہیں تو ایسے جا کر کے پیچھے کی طرف ایسے وہاں بیٹھ کر کے سلام پیش کرتے تھے, اور یہ کہتے تھے کہ ہمت نہیں ہوتی کہ چہرہ دکھاؤں, ہمت نہیں ہوتی کہ چہرہ دکھاؤں ان کو. اس لیے کہ ہمارا اہل سنت والجماعت کا عقیدہ ہے کہ آپ صلی اللہ علیہ وآلہ وسلم اپنی قبر مبارک میں زندہ ہیں, اور جب کوئی جاتا ہے تو آواز سنتے ہیں, باتیں سنتے ہیں, جواب دیتے ہیں. کتنی شرم لگتی ہے, مجھے حیا آتی ہے کہ مجھ جیسا گنہگار منہ کیا دکھائے. تو اصل تو بھائی دوپہر کو بھی پروگرام بھی ہے, تو مجھے کچھ آج بولنے کا ارادہ نہیں تھا, اسی لیے خاموشی سے میں سنتا رہا, مگر یہ بیچ میں بات آ گئی, ہو سکتا ہے کہ دوبارہ آپ دوستوں تک, اور میں نے اس سلسلے میں کچھ باتیں بھی کی ہیں جو سی ڈی پر ہیں, اس وقت جو ہے کچھ لکھ بھی رہا ہوں, دور دور تک پھیلاؤ اس کو اور سنو. اور موبائل کے استعمال کے بارے میں ذرا چوکن نہ ہو جاؤ, یعنی موبائل کو آپ اچھی چیز ہی ہے یہ جو تصور ہے اسے نکالو, اس میں اچھائی بھی ہے برائی بھی ہے, اچھائی بھی ہے برائی بھی ہے, تو اس کی برائی پر بھی نظر ہو کہ میں کتنی برائیوں میں مبتلا ہوں. اور اسمارٹ فون کی ضرورت نہ ہو تو نکال دو, دین کی حفاظت اسی میں ہے, دین کی حفاظت اسی میں ہے, اسمارٹ فون کی ضرورت ہو تو نہیں. یہ ایسی چیز ہے, یہ موبائل ایسی چیز ہے کہ اچھے اچھے ہمارے دعوت و تبلیغ کے ساتھیوں کو, جن کو دعوت و تبلیغ کی برکت سے دینداری کی نعمت ملی تھی اور وہ ایک لمحہ ضائع نہیں کرتے تھے, اچھے اچھے علماء جو کبھی دو منٹ بھی ضائع نہیں کرتے تھے, اچھے اچھے سالکین جن کو شیخ کی برکت سے وقت کی قدر کا سلیقہ آ گیا تھا, ایسے لوگوں کو بھی اس نے لایانی میں مبتلا کر دیا. اگر معصیت نہ کہوں تو لایانی میں تو ہر شخص کو اس نے مبتلا کر دیا ہے. یہ واٹس ایپ کا جو سلسلہ ہے, آپ میں سے اکثر واٹس ایپ پر ہوں گے, آپ کے اوپر 10 میسیجز آتے ہیں, اس میں 9 کام کے نہیں ہوتے, ایک ہی کام کا ہوتا ہے, مگر ان 9 کو آپ پڑھتے تو ہیں ہی, تو وہ جو 9 آپ نے میسج پڑھے جو کسی کام کے نہیں, لایانی میں مبتلا رہے, آپ کا وقت ضائع ہوا, برباد ہوا. تو میں تو 9 کہہ رہا ہوں, پورے دن میں کتنے میسیجز آتے ہیں, اور نہ لکھنے کی بات بھی لکھ رہے ہیں, بیٹھے بیٹھے بھی بھیج رہے ہیں ٹیکسٹ. اور پھر اس میں یہ ہے کہ ان جاکم فاسقم بنبئین فتبینوا, اور کفا بالمرء کذبا ان یحدث بکل ما سمع, کہ ہر سنی ہوئی بات تحقیق سے پہلے کسی کو بتانی نہیں چاہیے. تو جیسے ہر سنی ہوئی بات بغیر تحقیق کے کسی کو زبان سے بتانا جائز نہیں ہے, اسی طرح موبائل سے بھی ٹیکسٹ کے ذریعے جو بات آئے وہ فارورڈ کرنا اس وقت تک جائز نہیں جب تک آپ کو پتا نہ چلے کہ یہ صحیح ہے یا نہیں. میرے اوپر آیا, میں نے 50 آدمیوں پر بھیج دیا, ان 50 نے آگے اور 50 50 کو بھیج دیا, اور پھر اس میں علمی باتیں ہوتی, علمی باتیں, کسی حدیث کے بارے میں کوئی بات ہے، کوئی دعا کے بارے میں کوئی بات ہے، دین کی کوئی بات ہے، اور بس بھیج رہے ہیں آگے. یعنی ایسی چیزیں آپ بھیج رہے ہیں جو صحیح نہیں ہے شرعاً. جب آپ عالم نہیں ہیں، آپ کو پتا نہیں ہے کہ یہ چیز صحیح ہے غلط ہے، آپ کیسے بھیج رہے ہیں آگے اسے؟ ہاں، اوتھینٹک سورس سے آئے اور آپ کو یقین ہو کہ ہاں یہ اوتھینٹک سورس سے آیا ہے، یہ عالم ہے، انہوں نے میرے اوپر بھیجا ہے، اور لگتی ہے کہ تو پھر آگے بھیجو. اللہ تعالی شانہ میرے بھائیوں ہمیں بچائے. یہ میں جو کچھ عرض کرتا ہوں میرے اور آپ کے فائدے کے لیے عرض کرتا ہوں، اور میں اسی دنیا میں رہتا ہوں جس دنیا میں آپ رہتے ہیں، اور میں کسی غار میں یا کیو میں اللہ اللہ بیٹھ کر کے نہیں کرتا رہتا. بہت انٹریکشن میرا ہوتا ہے، ہر طبقے کے لوگوں سے میری ملاقات ہوتی ہے. اس لیے آپ ایسا نہ سمجھے کہ یہ ان ایکسپیرینسڈ ہے اس لیے ایسی باتیں کرتا ہے، بلکہ میں یہ دعویٰ کروں گا کہ آپ لوگوں سے زیادہ مجھے ایکسپیرینس ہے اس لیے میں یہ باتیں کرتا ہوں. آپ لوگوں سے زیادہ، اس لیے کہ یہ بھی اپنا پرابلم لے کر آتے ہیں، یہ اپنی حالت بتلاتے ہیں، یہ اپنی حالت بتلاتے ہیں، یہ اپنی حالت بتلاتے ہیں. تو موبائل کے استعمال کے بارے میں آپ حضرات کے سامنے کتنے لوگوں نے حالات بیان کیے کہ اس کا مجھے کیا نفع ہوا، کیا نقصان ہوا؟ آپ کے پاس تو صرف ایک ایگزامپل ہے آپ کی ذات، اور میرے پاس پچاسوں ایگزامپل ہے کہ اس سے کتنے لوگوں کو نقصان ہوا، اور اس پہ کنٹرول کرنے سے کتنے لوگوں کی زندگیاں بدلی. اس موبائل سے لوگوں کے گھر ٹوٹتے ہیں، اس موبائل سے لوگ زنا میں مبتلا ہو جاتے ہیں. جہاں تک موبائل کے فائدے کا تعلق ہے، ایک اچھی چیز ہے. ہم بالکل موبائل استعمال نہیں کرتے حرم شریف میں، یہ بھی بالکل موبائل استعمال نہیں کرتے حرم شریف میں، مگر ان کو کہتا ہوں کہ موبائل ساتھ رکھیے، موبائل ساتھ رکھیے. اس لیے کہ موبائل کا جو فائدہ ہے آپ بھی سیکھ چکے ہیں، میں بھی سیکھ چکا ہوں کہ اسے استعمال کہاں کرنا ہے اور کہاں نہیں. کبھی کبھار ہمارا کوئی ساتھی ہم سے الگ ہو گیا ہے، یا یہ کہ ہم نے جہاں کہا ہے وہاں ہم بیٹھے نہیں ہیں، جگہ نہیں ملی، ٹیکس کر دیتے ہیں کہ ہم وہاں نہیں ہیں، فلاں جگہ پر ہیں. دیکھو یہ موبائل کا صحیح استعمال، موبائل تو اس لیے بنا ہے، ایک نعمت ہے اللہ کی. کہ بھائی ہم نے آپ کو کہا تھا کہ ہم چھتری کے نیچے ہوں گے، مگر وہاں جگہ نہیں ملی ہے تو ہم چھتری کی دائیں طرف بیٹھے ہوئے ہیں تاکہ اس کو تکلیف نہ ہو. اور اس میں نیت کیا ہوتی ہے کہ اس ٹیکس کے ذریعے ایک مسلمان ایذا سے بچ جائے گا، اب یہ ثواب کا کام ہوا. دیکھو میں نے بہت وقت صرف کیا ہے اور آپ کا بھی بہت وقت لیا ہے، آپ حضرات اس کی طرف توجہ فرمائیں، بالخصوص وہ حضرات جن کا مجھ سے تعلق ہے. روحانی ترقی کے لیے ضروری ہے کہ انسان گناہوں سے بچے اور لایانی سے بچے. ابھی وہ گفتگو تو چل رہی ہے ہماری تزکیہ کی، وہ آئے گا. گناہوں سے اور لایانی، ان دونوں، گناہوں سے بچنا بھی ضروری، لایانی سے بچنا بھی ضروری. موبائل کے بارے میں حسن ظن رکھتا ہوں مسلمانوں کے ساتھ کہ بھائی آپ گناہ کا کام نہیں کرتے ہوں گے، مگر لایانی کے بارے میں کوئی حسن ظن نہیں رکھ سکتا. اس لیے کہ میں لایانی میں مبتلا ہو جاتا ہوں موبائل کی وجہ سے، میں خود لایانی میں مبتلا ہو جاتا ہوں. اللہ تعالی شانہ بھائی ہماری حفاظت فرمائے. تو یہ اس کے علاوہ بھی بہت ساری چیزیں اس وقت آپ لوگوں کے ذہن میں بھی آ رہی ہوگی کہ یہ بھی اس کا نقصان ہے، اور یہ بھی اس کا نقصان ہے، اور یہ بھی اس کا نقصان ہے. یہ سب نوٹ کرو، نوٹ کر کے اپنے آپ کو اس سے بچاؤ، اس سے ہماری آخرت بنے گی. اور جہاں تک اس کا اچھا استعمال ہے وہ کر لو، کوئی حرج نہیں. اسی طرح انٹرنیٹ کا مسئلہ ہے، اسی طرح جتنی بھی ماڈرن ایڈوانسمنٹ ہے اس سے کوئی نہیں روکتا، مگر یہ چیزیں ہمیں اللہ سے دور نہ کر دے، بس دین سے دور نہ کر دے، ہمارے اخلاق کو نہ بگاڑ دے. اللہ تعالی شانہ ہم سب کو عمل کی توفیق عطا فرماوے. وآخر دعوانا الحمدللہ رب العالمین، وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ.